سلام على عباده الذين اصطفى، أما پچھلے چند دنوں سے اس بات پہ گفتگو ہو رہی ہے کہ رمضان المبارک، اس کا حکم تو یہی کہ صبح سے شام تک ہم روزہ رکھیں، مگر مختلف چیزوں کو مشائخ نے فرمایا کہ یہ اس مہینے کی روح ہے، اور اس مہینے کی ایک روح یہ اس مہینے میں ہم عبادت کو کثرت سے کریں، تو عبادت کا اجر اس مہینے میں بڑھا دیا گیا. اور اس حوالے سے سلسلہ عالیہ نقشبندیہ کے معمولات بیان کیے جا رہے ہیں کہ معمولات کو اچھی طرح سے کرنے کا، اور اگر کوئی شخص معمولات نہیں کرتا تو یہ اس معمولات کو شروع کرنے کا یہ بہترین وقت ہے. چھ چیزیں ہیں جو یہ کرنی ہوتی ہیں، جو اعمال عبادات کرنی ہے. مشائخ نے فرمایا کہ جو شخص ان چھ چیزوں میں پابندی کر لیتا ہے وہ اللہ کی محبت، اللہ کے قرب کو محسوس بھی کرتا ہے، اس کی نماز بھی بہتر ہو جاتی ہے، گناہوں سے بچنے کا معاملہ بھی بہتر ہو جاتا ہے، دل کو سکون اور راحت بھی نصیب ہو جاتی ہے. ان چھ میں سے ہم نے تین کا تذکرہ کیا. سب سے پہلی چیز استغفار. مشائخ نے فرمایا کہ صبح اور شام 100 مرتبہ استغفار کر لیا کرو. دوسرا مشائخ نے فرمایا کہ صبح اور شام 100 مرتبہ درود شریف پڑھ لیا کرو. اور تیسرا جس پہ ہم نے گفتگو کل شروع کی وہ یہ کہ مشائخ نے فرمایا کہ ہر روز کم از کم ایک پارہ، اور اگر ایک پارہ نہیں تو آدھا پارہ ضرور تلاوت کر لی جائے، اور اگر آدھا پارہ بھی ممکن نہیں تو ایک پاؤ پڑھ لیا جائے، مگر کچھ نہ کچھ قرآن پاک ہر روز پڑھا جائے. قرآن پاک کے حوالے سے کل کی مجلس میں ہم نے یہ بھی عرض کیا کہ اس مبارک مہینے رمضان کے ساتھ قرآن کو ایک خاص مناسبت ہے. اللہ تعالیٰ نے فرمایا شہر رمضان الذی انزل فیہ القرآن، یہ رمضان ہی کا مہینہ تھا جس میں قرآن کو نازل کیا گیا. اسی طرح قرآن پاک میں اللہ نے فرمایا انا انزلناہ فی لیلت القدر، کہ ہم نے اس قرآن پاک کو لیلت القدر میں نازل فرمایا. تو کل کی مجلس میں ہم نے یہ بھی عرض کیا کہ ایک رات میں یہ جو نازل کیا، ہمیں تو یہی پتا کہ 23 سالوں میں یہ نازل ہوا. تو مشائخ نے اس اشکال کا جواب دیا کہ اس کے نازل ہونے کی ابتدا جو ہے وہ رمضان میں ہوئی. مشائخ کا ایک اور قول بھی ہے، یعنی مشائخ تفسیر کا، اور وہ یہ کہ لوح محفوظ سے یہ لیلت القدر کی ایک رات میں ایک ساتھ ہی بیت العزہ میں نازل ہوا. تاہم رمضان کے ساتھ قرآن پاک کو ایک خاص مناسبت حاصل ہے. قرآن پاک کے کچھ فضائل بیان کرنے شروع کیے، اس میں سے ایک فضیلت کل کی مجلس میں بیان کی گئی، اور وہ یہ کہ یہ تاریخ انسانیت کا سب سے زیادہ پڑھا جانے والا کلام ہے. آج کی اس مجلس میں قرآن پاک کی ایک فضیلت اور بیان کرنا مقصود، اور وہ یہ کہ یہ وہ کلام ہے کہ جس کو اللہ نے شفا کہا. وننزل من القرآن ما ہوا شفا، ہم نے جو قرآن کو نازل کیا یہ تمہارے لیے شفا ہے. یہ شفا باطنی امراض کے لیے بھی ہے، हदीस पाक में आता है कि कोई और चीज इंसान को अल्लाह से इतना करीब नहीं करती जितना तिलावत कुरान। मगर अजीब बात यह है कि इस मुबारक कलाम की तिलावत से जाहिरी अमराज से भी छुटकारा नसीब होता है। कुरान पाक के अंदर अल्लाह ने वो बरकत रख दी है कि इंसान जाहिरी और बातनी अमराज से छुटकारा पा लेता है। इस बात में आता है कि कुरान पाक का पढ़ना, उसकी तिलावत करना अल्लाह को इतना पसंद है कि जब कोई शख्स इस मुबारक कलाम को पढ़ता है तो अल्लाह रब्बुल इज्जत उसको जवाब देते हैं। हदीस पाक में आता है कि जब कोई शख्स अल्हम्दुलिल्लाह रब्बिल आलमीन पढ़ता है, अल्लाह ताला फरमाते हैं कि मेरे बंदे ने मेरी हमद की। तो अल्लाह रब्बुल इज्जत पढ़ने वाले के इस पढ़ने को बड़ा गौर से सुन। बल्कि हदीस पाक में आता है कि कोई चीज और इतने गौर से अल्लाह रब्बुल इज्जत नहीं सुनते जितना जब ये अल्लाह का कलाम अल्लाह के कोई नबी पढ़ रहे होते हैं। तो कुरान पाक के फजाइल में से एक बड़ी फजीलत ये है कि अल्लाह ने इसको शिफा बनाया। हदीस पाक में आता है कि सहाबा कराम की एक जमात थी जो कश्ती में सवार थी और कश्ती रुख भूल गई और एक जजीरे पे पहुंच गई। और उस जजीरे पे जब कश्ती पहुंची तो सहाबाए किराम उस जजीरे पे उतर आए। अभी उतरे ही थे कि बहुत सारे उस जजीरे के लोग, जिनकी जुबान, जिनकी वजाकत सहाबाए किराम से बहुत मुख्तलिफ, उन्होंने आके सहाबाए किराम को यरगमाल। और यरगवाल बनाकर अपने बादशाह और सरदार के पास गए। इतने ज्यादा वो लोग थे और जिस तरह से उन्होंने यरगवाल बनाया था, सहाबा किराम अपने आप को उनसे बचा ना सके, एक तरह से उनके कैदी बन गए। न ये उनकी जुबान जानते थे न वो उनकी जुबान जानते थे, मगर इशारों से, कुछ ना कुछ किनारों से, किसी न किसी तरह से उन्होंने ये बावर करवा दिया कि तुम कैदी बन चुके हो। और वो अपने सरदार के पास ले गए तो सरदार जो था वो बीमार था और बिस्तर पे लेटा हुआ था, और सरदार जो है उसकी तरफ इशारा करके जो इन जजीरे के रहने वाले लोग हैं उन्होंने ये बात उन तक पहुंचाई कि जी ये बीमार है और हम चाहते हैं कि तुम इनको किसी तरह से सेहत याब करो, हमारे पास तो इनको इलाज करने के लिए कोई हल नहीं है। ये बात भी बावर करा दी कि अगर ये सेहत याब हो गए तो हम तुम्हें छोड़ देंगे। तो सहाबा कराम ने, अब वो तो कोई डॉक्टर या तबीब तो नहीं थे, उन्होंने सूरह फातिहा पढ़ी, सबने 7 मरतबा पढ़ी और उस सरदार पे दम किया और अल्लाह की जान कि वो सरदार जो है वो सेहतिया, और सहाबा कराम उस कैद से रिहा हो गए, वापस कश्ती में बैठे और आखिरकार मदीना मुनव्वरा वापस पहुंच गए। मदीना मुनव्वरा पहुंच के नबी अलैहिस्सलाम की खिदमत में हाजिरी दी और पूरा वाकया बयान किया कि जी कश्ती कहीं और रुख बदल गई थी, ऐसे जजीरे पे पहुंचे जहाँ ऐसे लोग थे जब जो ना हमारे जैसे लगते थे ना हमारी जुबान बोलते, उन्होंने हमें यरगमाल बना लिया, कैद कर लिया। और फिर उन्होंने ये बात बताई कि जी उनका सरदार के पास ले गए और उन्होंने कहा कि जी इसको सेहत याब करना है आपने, अगर तो ये सेहत याब हो गए तो आप सबको कैद से रिहाई है वरना रिहाई कोई नहीं। तो उन्होंने अर्ज किया अल्लाह के नबी, हमारे पास तो उसके इलाज के लिए और कुछ नहीं, हम सब ने सूरह फातिहा पढ़ के और इन पर दम किया और अल्लाह ने इनको सेहत दे दी और हम रिहाई पा के आ गए तो क्या हमने ऐसा किया, ये सही था? नबी ने सलात सलाम ने फरमाया कि बिल्कुल सही किया, अल्लाह ने इस कुरान को लोगों के लिए शिफा बना के भेजा। तो कुरान पाक के जहां और फजाइल मौजूद, वहां बड़ी फजीलत ये है कि ये वो कलाम है कि जिसके जरिए से इंसान को बातनी अमराज की भी शिफा नसीब होती है और जाहिरी अमराज की भी शिफा नसीब होती है। अल्लाह ताला हमें कुरान पाक से एक खास और मोहब्बत भरा ताल्लुक नसीब फरमाए। वा आखिर दावाना अलहम्दुलिल्लाह अलहम्दुलिल्लाह सय्यिदिल अंबिया وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. وصلى الله تعالى على حبيبنا سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.